FM
94 MHz कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा प्रमोद डिजी र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रदेश नम्बर 6 राजधानीका लागि संरचना व्यवस्थापन तीव्र। प्रदेश नम्बर 7 अस्थायी राजधानी धनगढीमा पनि भवन टुङ्गो लाग्यो।
पूर्वी रुकुममा सदरमुकाम सार्ने निर्णय विरुद्ध आन्दोलन चर्कियो। जाजरकोटको मध्य पहाड लोकमार्गको एउटा खण्ड पक्की, अर्कोको ट्र्याक खुलेन।
स्थानीय तह सञ्चालन ऐनबारे बाँकेका जनप्रतिनिधि अनभिज्ञ। बैतडीमा पहिले जस्तो लटरममा स्याउ फल्न छाड्यो।
र नेपालगंजमा फागुन 3 गतेदेखि महिला प्रधानमन्त्री कप हुने।
आहा, कति मिठो तिम्रो हातको चिया!
कति मख पार्न जाने कि!
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा प्रदेश राजधानीका लागि संरचना व्यवस्थापनको खबर लिएका छौँ। प्रदेश छको अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश संसद र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संसद प्रदेश प्रमुख मुख्यमन्त्री मन्त्री लगायत प्रदेश सरकारका लागि आवश्यक संरचना स्वीकृत गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन्। शैक्षिक तालिम केन्द्रमा प्रदेश सभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुख लगायत प्रदेश सभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलका कार्यालय रहनेछन्। क्षेत्रीय वन र क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय स्थापना भइसकेको छ भने प्रदेश प्रमुखको निवास र प्रदेश सचिवको कार्यालय व्यवस्थापनको काम भइरहेको छ। उता प्रदेश नम्बर 7 अस्थायी राजधानी धनगढीमा मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालय, सभामुख कार्यालय तथा निवासका लागि संरचनाको टुङ्गो लागेको छ। मुख्यमन्त्री, मन्त्री र सभामुखका लागि टुङ्गो लगाइएका कार्यालयमा तीव्र रूपमा तयारी सुरु गरिएको छ। मुख्यमन्त्री, मन्त्री र सभामुखको कार्यालय तथा निवासको टुङ्गो लागिसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो। सुर्खेतबाट नगेन्द्र उपाध्याय र धनगढीबाट दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
साबिक रुकुम जिल्लाबाट विभाजन भई नेपालको कान्छो जिल्ला बनेको रुकुम पूर्वको प्रस्तावित सदरमुकाम रुकुम कोटबाट सार्ने सरकारी निर्णयपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका छन्। बिहिबार बसेको मन्त्री परिषद बैठकले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 12 स्थित गोलखारामा सार्ने निर्णय गरेको थियो। रुकुम एउटै जिल्ला हुँदा 2030 सालसम्म सदरमुकाम रुकुमकोटमै थियो। पछि राजनीतिक दाउपेचका आधारमा सदरमुकाम मुसिकोट खलङ्गा सारिएको थियो। सदरमुकाम फर्काउन रुकुमकोटवासीले त्यसबेला सङ्घर्ष गरे पनि विरासत फर्काउन सकेका थिएनन्। मुसिकोटवासीलाई रुकुमकोटले सदरमुकाम चोरेर लगेको आरोप लगाइरह्यो। लामो समयपछि नयाँ संविधान अनुसार रुकुम पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएसँगै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट हुने चर्चाले यस क्षेत्रका बासिन्दाले राहत र न्यायको अनुभूति गरेका थिए। अस्थायी मुकाम तोकेको 44 वर्ष अघि गुमेको विरासत फर्केको भन्दै खुसी मनाइरहेका रुकुमकोटवासीमा सरकारको पछिल्लो निर्णयले आक्रोशित बनाएको छ। यो खबर अन्नपूर्ण पोस्टमा महेश केसीले लेख्नु भएको छ।
निर्वाचित भएको 6 महिना बितिसक्दा पनि बाँकेका जनप्रतिनिधिले कार्य सञ्चालनबारे अन्यलता देखाएका छन्। स्थानीय सरकार कार्य सञ्चालन ऐन बने पनि त्यसको उपयोग गर्न नसक्दा उनीहरू अन्यलमा परेका हुन्। बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी निर्वाचित भएको छ महिना पुरा भइसक्दा पनि अन्यलता कायम रहेको बताउनुहुन्छ। कानूनले हामीलाई धेरै अधिकार दिएको छ, त्यो अधिकारको अझै प्रयोग गर्न सकेका छैनौँ। उहाँले भन्नुभयो, समय बित्दै गएको छ, झन् नयाँ नयाँ कुरा आइरहेका छन्, धेरै कुरा बुझ्न सकेका छैनौँ। स्थानीय सरकारको परिकल्पना गरिएको गाउँपालिकालाई नयाँ संविधानले आर्थिक, प्रशासनिक, न्यायिक, विधायिकी लगायत थुप्रै अधिकार दिएको छ। जिल्लामा रहेका विषयगत कार्यालयले आफ्नो सेवा गाउँपालिका र नगरपालिकाका केन्द्रमा दिनुपर्ने व्यवस्था छ, तर अझै पनि कतिपय विषयगत कार्यालय गाउँपालिका र नगरपालिकामा पुगेका छैनन्। उनीहरूलाई सञ्चालन गर्ने विषयमा जनप्रतिनिधि पनि अन्यल छन्। कतिपय कानुनबारे उनीहरू अनभिज्ञ जस्तै भएका छन्। डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरी पनि विषयगत कार्यालयबारे अनभिज्ञता प्रकट गर्नुहुन्छ। डुडुवा जस्तै जिल्लामा रहेका अन्य स्थानीय सरकारका जनप्रतिनिधि पनि कार्य सञ्चालनबारे अनभिज्ञ देखिन्छन्। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आठ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको जाजरकोट खण्ड अझै पूरा हुन सकेको छैन। तीन वर्ष अघि निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिए पनि हालसम्म सडकको पुरै ट्र्याक समेत खुल्न सकेको छैन। तर मध्यपहाडी लोकमार्गको पश्चिम खण्ड हेर्ने दाङ स्थित कार्यालयले जाजरकोट खण्डको सबै ट्र्याक खुलिसकेको प्रतिवेदन गत असारमै सरकारलाई बुझाइसकेको छ। जाजरकोट खण्डमा पर्ने छेडा गाडा खोलामा मोटर बेल पक्की पुल निर्माणको सदरमुकाम सुसार समेत छैन। सँगसँगै निर्माण थालिएको रुकुम खण्डको 112 किलोमिटरमा 100 किलोमिटर सडक कालोपत्र भइसकेको छ। तर जाजरकोट खण्डमा सम्बन्धित निकायको उदासीनताले अहिलेसम्म ट्र्याक खोल्न सकेको छैन। ट्र्याक नखुल्दा वर्षौँदेखि मोटर चढ्ने स्थानीयको सपना पनि अधुरै रहेको छ। सडक निर्माणले गति नलिएपछि जाजरकोटका बासिन्दाले लोकमार्गको यस खण्डको छिटोभन्दा छिटो निर्माण पुरा गरेर यातायात सुचारू गर्न माग गरेका छन्। एकैसाथ सुरु भएको लोकमार्गको दैलेख र रुकुम खण्डमा दुई वर्ष अघि नै यातायातका साधन सञ्चालन भइसकेका छन्। यो खबर अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले लेख्नु भएको छ।
कुनै समयमा लटरममा फल्ने स्याउ अहिले बैतडीमा फल्न छाडेको छ। पछिल्ला वर्षहरूमा सुक्खा फलफूल विकास केन्द्रमा स्याउका बोट हराउँदै गएका छन्। 2019 तत्कालीन राजा महेन्द्र पैदल भ्रमणमा आउँदा बैतडीको सतबाँझमा स्थापना गर्न लागेको बागवानी केन्द्रमा संरक्षण अभावसँगै जलवायु परिवर्तनले स्याउ फल्न छाडेको हो। दशरचन नगरपालिका एक गुरुखोला स्थित 575 रोपनी क्षेत्रफलमा फैलिएको फलफूल केन्द्रमा सुरुमा 72 जातका स्याउका बोट थिए। हावापानी परिवर्तनसँग हाल 17 जातका मात्रै स्याउका बोट फल्ने गरेका छन्। बिरा गडालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बर्दियाको बाँसगढीमा शुक्रबारदेखि दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सव सुरु भएको छ। महोत्सवको सिँचाई मन्त्री सञ्जय कुमार गौतमले उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले अबको अभियान विकास र समृद्धिको अभियान भएको बताएका छन्। बर्दिया क्षेत्र नम्बर 1 प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका गौतमले बर्दिया हरेक क्षेत्रको हिसाबले विकासको लायक भएकोले सबैको सहकार्य र मिल्नुको विकल्प नभएको बताए। उनले निर्वाचनमा आफूले गरेका हरेक प्रतिबद्धता 5 वर्षभित्रमा पुरा गर्ने समेत प्रतिबद्धता दोहोऱ्याएका छन्। रावण विश्वकर्माले मिशन टुडेमा यो खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा प्रदेश राजधानीको संवैधानिक व्यवस्था।
प्रदेश सभाको बैठकबाट दुई तिहाई उपस्थित सदस्यहरूको निर्णय बमोजिम प्रदेशको राजधानी तोक्ने भन्ने संवैधानिक व्यवस्था छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
भर्ना सम्बन्धी सूचना। त्रिवी कार्यकारी परिषदको निर्णय अनुसार यसै शैक्षिक सत्र 2074-75 देशभरका क्याम्पस तथा कलेजहरूमा स्नातकोत्तर तह एमए, एमएड, एमबीएस कार्यक्रम सेमिस्टार प्रणाली अन्तर्गत सञ्चालन गरिने भएको हुँदा सोही अनुसार देहाय बमोजिमको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम गरिएको बेहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ। भर्ना कार्यक्रम आवेदन फारम मिति यही पौष 19 गतेदेखि माघ 19 गतेसम्म, दोब्बर दस्तुर यही माघ 21 गतेदेखि 26 गतेसम्म, प्रवेश परीक्षा यही फागुन 5 गते शनिबार, संकाय MA MED दिउँसो 1 बजे, MBS बिहान 8:30 बजे, प्रवेश परीक्षा शुल्क रु 1,500 मात्र, कक्षा सञ्चालन यही फागुन 25 गतेबाट। गणेश कुमार रेग्मी, क्याम्पस प्रमुख, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकारले 5 नम्बर प्रदेशको राजधानी बुटोललाई तोकेपछि विवादहरू सिर्जना भइरहेका छन्। प्रदेश मुकाम सबैलाई पाएक पर्ने ठाउँमा नभएको भन्दै गुनासो पनि उत्तिकै बढिरहेको अवस्था छ। यसैबीच प्रदेशको राजधानीको विवाद र कानुनी व्यवस्थाका विषयमा कुराकानी गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता शालिग्राम सापकोटा।
बुटोललाई चिन्नु भएन नेताहरूले, सीमित स्वार्थमा सानो आँखाबाट बुटोललाई हेर्नुभयो। 3 अरब बौद्ध धर्मावलम्बीहरूको पवित्र सहर हो लुम्बिनी करिडर, त्यसको सबैभन्दा महत्त्वपूर्ण सहर बुटोल, भैरवा र तौलिहार नै हुन्। यी करिडरहरूलाई देवदह हो, तिलौराकोट हो, यो सबैलाई जोडेर संविधानभित्रै एउटा धार्मिक सहरका रूपमा र 3 अरब जनसङ्ख्याको एउटा संसारका 3 अरब बौद्ध धर्मावलम्बीहरूको जुन चाहिँ विचार, धार्मिक विचार छ, त्यसलाई संस्थागत गर्ने एउटा होली सिटी, पवित्र सहर बुटोललाई बनाउन सकिन्थ्यो। त्यो राजधानी भन्दा एउटा सीमित 5 नम्बर प्रदेश, एउटा प्रदेशको सानो मसिनो झिङ्गाको टाउको जस्तो राजधानी बनाउँदो भन्दा अरबौँ जनसङ्ख्याहरूको तपाईँको धार्मिक र पर्यटकीय सहर बनाउन उत्तम हुन्थ्यो भन्ने मलाई लाग्छ। सर्वोच्च अदालत, प्रदेशको सर्वोच्च अदालत र एउटा न्यायिक सहर जहाँ चाहिँ थारू आदिवासीहरू ठुलो उत्पीडनबाट शिकार भएर तपाईँको दाङलाई मुक्त गरेका छन्, ठुलो सामन्तवादको दाङमा अन्त्य भएको छ। र नेपालगञ्जको हेर्दा नेपालगञ्ज बाँके भन्नुहोस्, कोलपुर भन्नुहोस्, खजुरा भन्नुहोस्, तपाईँको चाहिँ एउटा इजरायलीहरूले नाइल नदीमा पुल हालेर त्यहाँ गरेको प्रगति हेर्दाखेरि, फतेपुरमा राप्तीमा पुल हालेर, फतेपुर पनि एउटा चाहिँ तपाईँको राजधानीको लागि राम्रो ठाउँ हुन सक्ने बाँकेमा देख, पोखरा, विराटनगर, त्यसपछि आउने सहर भनेको नेपालगञ्ज हो, यसले के पाउने त?
त्यो हिसाबले हेर्दाखेरि हाम्रो संविधान र यो संघीयताको मोडल अनुसार कस्तो ठाउँमा राजधानी हुँदाखेरि सर्वसाधारणलाई न्याय पर्छ भन्ने मलाई यहाँलाई लाग्छ।
जस्तो तपाईँले अब राजधानी कस्तो ठाउँमा दिँदा न्याय पर्छ भन्ने कुरामा, मैले मेरै घर आँगनमा राजधानी चाहिएछ भन्ने माग मेरो अनुकूल नहुन सक्छ। तर के छ भने, जस्तो विकल्प के हुनसक्छ, हामीले विकल्प दिने हो, संवैधानिक विकल्प दिने हो, कानुनी विकल्प दिने हो, हामीले कानुनी र संवैधानिक आयाम र विकल्प दिँदाखेरि हामीले राजधानी भूगोलको हिसाबले पनि, तपाईँको पूर्वाधारको हिसाबले पनि, न्यायको हिसाबले पनि, संवैधानिक सिद्धान्तको हिसाबले, संहिता सम्बन्धी हिसाबले पनि उचित र उपयुक्त हुनुपर्छ भन्ने मलाई लाग्छ। जस्तो सीमाङ्कनको हिसाबले, सीमाङ्कनको हिसाबले नेपालगञ्जमा राजधानी माग्नु मूर्खता हो भन्ने प्रश्नहरू पनि उठेका छन्, र सीमाङ्कनको हिसाबले बुटोलमा लगेर राजधानी बनाउनु पनि मूर्खता हो भन्ने कुरा उठेको छ, र बिचको ठाउँ दाङमा हुनुपर्छ भन्ने प्रश्नहरू पनि उठेका छन्। मलाई के लाग्छ भन्दाखेरि, सीमाङ्कन गलत हो भने सबै राजनीतिक दलहरूले सीमाङ्कनमा हेरफेर गर्नुपर्छ कि संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ कि भन्ने प्रस्ताव पनि मैले राखेको छु। ल मानौँ राजधानी मिलेन, अब यसको के हुन्छ त, यसको संवैधानिक आयाम के हुनसक्छ, संविधान बमोजिम नेपालगञ्ज सहरको लाई विकास गरेर लैजान सक्ने आधारहरू के हुनसक्छन्, यो विषयमा बहस गरौँ।
बुटोल र दाङ चर्चामा आयो, अध्ययन टोली आउँदाखेरि यो चर्चामा सम्म परेन बाँकीमा,
यो त बेइमानी हो नि, बेइमानी
नेतृत्वको कमजोरी ठान्नुहुन्न,
यो नेतृत्वको कमजोरी भन्दा पनि यो बेइमानी हो। अब कुरा के छ भने, अब नेतृत्व त समग्र नेतृत्व एउटै हो। मलाई के लाग्छ भने 80 ग्राम डडेलधुराका शेरबहादुर देउवाको नेतृत्व र तपाईँका झापाका चाहिँ कृष्ण सिटौलाको नेतृत्व र यहाँको चाहिँ तपाईँको इस्तियाग राईको नेतृत्व एउटै कुरा हो। समग्र राष्ट्रलाई सोच्ने कुरामा सबैको एकरूपता हुनुपर्छ।
यो प्रदेश राजधानी राख्ने विषयमा हाम्रो संवैधानिक व्यवस्था के छ?
अब यसमा चाहिँ अब 288 धारा उपधारा 2 को कुरा चाहिँ अहिले हो, अब उपधारा तपाईँको 3 को कुरा अहिले हो। अहिले उपधारा 2 बमोजिम चाहिँ प्रदेशसभाको बैठकबाट दुई तिहाई उपस्थित सदस्यहरूको निर्णय बमोजिम प्रदेशको राजधानी तोक्ने भन्ने संवैधानिक व्यवस्था छ। अब यो पनि मलाई लाग्छ दुई तिहाई पुग्ने भनेको निकै गाह्रो विषय हो। जस्तो बुटोललाई दुई तिहाई पुग्न मैले त्यति सजिलो देखेको चाहिँ छैन, अनि यसले चाहिँ के हो भने यसले प्रदेशको काम कारबाही, प्रदेशको चाहिँ तपाईँको आर्थिक विकासका लागि ठुलो असर पार्छ। त्यसो भएको हुनाले
यहाँको भनाइमा जस्तो संवैधानिक पनि
त्रुटिपूर्ण रह्यो भन्ने लाग्छ मलाई। जस्तो
के भयो भने
मलाई दुईवटा कुरा मैले आफूले निवेदन गरेका छु। एउटा कुरा चाहिँ के छ भन्दाखेरि, यसमा प्रदेश सभाको दुई तिहाईको विषय यसलाई नबनाऊ, दुई तिहाईबाट राजधानी चुन्ने कुरा नबनाऊ। हुन त यो सबैभन्दा राम्रो विधि हो।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटा र अधिवक्ता बसन्त गौतम। अब अर्को सन्दर्भ, उमेरले 80 वर्ष काट्न लागे उनी, समाजसेवामा खटिरहने जोस र जागरमा भने कुनै कमी आएको छैन। सुदूर तराईको जनजीवन यति बेला शीतलहरले कष्टकर भइरहेको छ। उनी भने निजी लगानीमा निर्माण पुरा हुँदै गरेका धर्मशालाको रेखदेखमा दिनहुँ 8 किलोमिटर टाढाको चुरे फेदीको धम्केनी धाम पुगिरहेका छन्, जहाँ उनको जीवनकै ठूलो सपनाको धर्मशाला बन्दैछ। बाल्यकालमा निकै दुःख पाए, जीवनमा कमाए पनि जाने बेला मेरो तर्फबाट समाजका लागि केही गरौँ भन्ने हेतुले धर्मशाला बनाउनमा लागे। भम्केनी धाममा भेटिएका अशोक सिंह महराले भने, उहिले ऐलानी फोडेर जग्गा जोडेको हुँ, बसाई सरेर अन्यत्र पुगे पनि जग्गा बेचेर जगाएको पैसाले धर्मशाला निर्माण गरे। 50 वर्ष अघि उनी दार्चुलाको तत्कालीन पिपल चौरी गाविस छ बसपाली गाउँबाट निकै हन्डर र दुःख खपेर कञ्चनपुर झरेका थिए। यो खबर कान्तिपुर राष्ट्रिय दैनिकमा विक्रम थापाले लेख्नुभएको छ।
कालीकोट खाडाचक्र नगरपालिकामा उपसचिव तहका एक कार्यकारी अधिकृतसहित 32 जनाको दरबन्दी भए पनि 7 जना मात्र कर्मचारी कार्यरत छन्। नगरको हाजिरी रजिस्टरमा 19 जनाको नाम भेटिए पनि अन्य कर्मचारी विषयगत कार्यालयबाट नआएको निमित्त कार्यकारीको जिम्मेवारी पाएका इन्जिनियर रत्न भण्डारीले बताउनुभयो। कार्यकारीको जिम्मेवारी पाएका शाखा अधिकृत काँसी प्रसाद पङ्गेनी पुस 21 गतेदेखि कार्यालयमा पुग्नु भएको छैन। कृषिबाट नगरमा हाजिर भएका बागवानी अधिकृत भक्त प्रसाद शर्मा पनि कार्यालयमा हुनुहुन्न। नगरपालिकाका 11 कार्यालयमा बोर्ड र जनप्रतिनिधि छन्, तर कुनै वडामा पनि सचिव छैनन्। कान्तिपुरमा खबर छ।
जिल्लाका 33,000 घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नु परेको छ। यीमध्ये केहीले सोलर बत्तीको प्रयोग गर्दै आए पनि आर्थिक अवस्था कमजोर भएका अँध्यारोमै बस्न बाध्य छन्। सदरमुकाममा बिजुली पुगेको 32 वर्षमा 30% घरले मात्रै बिजुली प्रयोग गर्न पाएका छन्। स्थानीय उत्पादित भारतबाट आयात गरेको अपी हाइड्रो पावर चमेलिया जलविद्युत र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत लाइन विस्तार नहुँदा स्थानीय अँध्यारोमै बस्नु परेको हो। यो खबर कान्तिपुरमा खगेन्द्र अवस्थीले लेख्नु भएको छ।
रोल्पा जिल्लाकै एक मात्रै जलजला बहुमुखी क्याम्पसमा हिजो आज 5 शिक्षकले 1 विद्यार्थी पढाइरहेका छन्। बिहान 6:30 बजेदेखि पठन पाठन हुने यहाँ पढ्न आउने विद्यार्थी मुस्किलले 20-22 मात्र हुन्छन्। धेरै जसो कक्षा कोठामा 1 विद्यार्थीलाई 1 शिक्षकले पढाइरहेका हुन्छन्। स्नातक तहमा शिक्षा मानविकी र व्यवस्थापन सङ्ख्याले पढाइ हुने यहाँ दैनिक जसो शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर जस्तै छ। रोल्पा नगरपालिकाका योगेश कुँवर बिए 3 वर्षका विद्यार्थी हुनुहुन्छ। धेरै जसो कक्षा कोठामा एक्लै हुने उहाँ पनि नियमित क्याम्पस आउनुहुन्न। प्राय म एक्लै हुन्छु, कहिलेकाहीँ एउटा साथी आउनुहुन्थ्यो, उहाँले पनि कम्प्युटर सिक्न थालेपछि धेरै भयो, म मात्रै छु। उहाँले भन्नुभयो क्याम्पसमा शिक्षक नआएर भन्दा पनि विद्यार्थी उपस्थित नहुँदा पढाइ अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो। दिनेश सुवेदीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको 5 संस्करण फागुन 3 7 गतेसम्म नेपालगञ्ज रङ्गशाला स्थित कभर हलमा हुने भएको छ। आयोजक बाँके जिल्ला भलिबल सङ्घले हरेक वर्ष गर्दै आएको प्रतियोगिताको तयारी तीव्र बनाइएको जनाएको छ। यस वर्ष प्रतियोगिताको पुरस्कार राशि दोब्बर वृद्धि गरिएको छ। विजेताले 2,00,000 र उपविजेताले 1,00,000 रुपियाँ जित्नेछन्। तेस्रो हुने टिमले 50,000 पाउनेछ। प्रतियोगितामा भारत र बङ्गलादेशसहित 7 टिमको सहभागिता रहने आयोजकले जनाएको छ। बङ्गलादेशी टिमले पहिलोपल्ट भाग लिन लागेको हो। नेपालका नेपाल एपिएफ क्लब, पुलिस क्लब, न्यू डायमन्ड एकाडेमी, पश्चिमाञ्चल टिम पोखरा र आयोजक टिमले भाग लिनेछन्। पहिलो संस्करणमा पुलिस र दोस्रोमा एपिएफ च्याम्पियन हुँदा तेस्रो र चौथो संस्करण रेलवे टिम कोलकाताले जितेको थियो। विदागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन्। यो खबर कान्तिपुरमा छापिएको छ।
पश्चिम डायरीमा अब बन्ने सरकारसँग सुर्खेतवासीको अपेक्षा।
कोही पनि बेरोजगारी नहुन्, सबै बच्चादेखि वृद्धसम्मले सबैले आफ्नो सम्मान पाओस्।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
सुवर्ण अवसर, सुवर्ण अवसर। मध्य तथा सुदूरपश्चिमको प्रवेशद्वार बाँकेको कोहलपुरमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पेटमा हुने सम्पूर्ण प्रकारका क्यान्सरहरू जस्तै आमाशय, सानो आन्द्रा, ठुलो आन्द्रा, पित्तको थैली, प्याङ्क्रियासका साथै स्तन क्यान्सरको पनि अपरेसन गरिन्छ। मङ्गलबार र शुक्रबार मात्र। सर्जरी ओपिडी नम्बर 108, बिहान 9 बजेदेखि 5 बजेसम्म। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँके।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालको एकात्मक राज्य प्रणालीमा संघीयता प्रवेश गरिसकेको छ। अब बन्ने नयाँ सरकारप्रति नागरिकहरूले कस्ता अपेक्षा गरेका छन् त? यसै सन्दर्भमा रहेर सुर्खेतबाट सहकर्मी चाँदनी केसीले वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
घुम्ता सापकोटा वीरेन्द्रनगर 10 बुलबुले विकास राम्रोसँग होस् र ससाना आधा कामहरू अथवा विकासको कुराहरूमा आधा विकास भएका अपूर्ण कुराहरू चाहिँ पूर्ण हुँदै जाउन् अधुरा कार्यहरू पुरा हुन् सडक यातायात राम्रो होस्
नाम घुमादेवी सापकोटा ठेगाना वीरेन्द्रनगर सुर्खेत सरकारबाट अब यस्तो यो रोडहरू अलि राम्रो बनोस् सबै विकास राम्रो होस् बाटोघाटो धुवा धुलो नहोस् होइन धुवा धुलोबाट बचुन् रोग व्याधबाट बचुन्
कर्णाली अञ्चल जस्तो विकट ठाउँ पनि यही छ नम्बर प्रदेशमा परेको छ होइन भौगोलिक हिसाबले चाहिँ पछाडि परेको ठाउँ जाजरकोट छ अब त्यस्तै कर्णाली अञ्चल पुरै त्यस्तै छ होइन ती ठाउँहरू र अब भौगोलिक भयो अनि विभेद छ नि अब आर्थिक सामाजिक राजनीतिक हरेक विभेदहरूलाई हटाएर चाहिँ अब समावेशी होइन समानतामूलक समाजको चाहिँ निर्माण गर्नुपर्छ
मेरो नाम मेनका आचार्य भन्ने सरकारबाट हाम्रो अपेक्षा भनेको छ अब सरकारले गर्दा भनेर अब जनताहरू चुप्प लाएर बस्यो भने त कहाँ होला जनताले नै घचघचाइराखेर यसलाई गाउँ गाउँ टोल टोलमा बस्ती बस्तीमा अनि पुर्याओस् र यति पुर्यायो भने विकास त हुन्छ
मेरो नाम अमृता गौतम हो भन्ने सरकारबाट हाम्रो अपेक्षा यस्तो कोही पनि बेरोजगारी नहुन् सबै बच्चादेखि वृद्धसम्मले सबैले आफ्नो सम्मान पाओस् अनि बाहिर विदेशमा जान नपरोस्
भेरी नगरपालिका तीन खलङ्गा स्थित निजी घरको एउटा कोठामा शिक्षण सिकाइ भइरहेको छ उक्त कोठामा दुई शिक्षकले डेढ दर्जन सिकारुहरूलाई छ महिनादेखि शिक्षण गर्दै आएका छन् शिक्षण गर्ने स्थानमा भने कुनै साइनबोर्ड लगायत सङ्केत गरेको देखिँदैन झट्ट हेर्दा कुन संस्था हो र के भइरहेको छ भन्ने थाहा पाउनै मुस्किल हुन्छ पढ्न आउने विद्यार्थी बाहेक अरू कसैलाई यसबारे जानकारी हुन्न खलङ्गामा प्राविधिक शिक्षा अन्तर्गत उद्यम विकास सहजकर्ता अध्ययन गराउने शिक्षालयका नाममा उक्त कक्षा सञ्चालन गरिएको हो यो खबर कान्तिपुरमा छापिएको छ
हुम्लाको सर्केघाट गाउँपालिका पाँच गोठी गाउँकी सुना तामाङलाई अहिले बाथरोगले समस्याले गाँजेको छ उहाँलाई अत्याधिक चिसोका कारण बाथरोगको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् उनी जस्तै सायाकी हजारी साईलाई पनि बाथ रोगसँगै रुगाखोकी र दमले सताएको छाउ गोठले निम्त्याउँदै बाथरोग जनकबहादुर साईले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ यता नेपालगञ्जमा चलिरहेको प्रथम प्रादेशिक महोत्सवको आकर्षक स्थलमध्ये एक हो पैँचो पसल पैँचो पसलमा स्थानीय स्तरमा उत्पादन भएका अचार सिन्की दाल कोदाको पिठो जुम्ली मर्सी दाल चामल अकवारी खुर्सानी जस्ता उत्पादनलाई प्रशोधन गरेर बिक्री गरिएको छ उता धनगढीमा तेक्वान्दोको लागि उर्वर भूमि मानिएको प्रदेश नम्बर सातमा नेपाल तेक्वान्दो सङ्घको प्रदेश स्तरीय समिति गठन भएको छ भने उता रोल्पाका सरकारी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अनौठो विधि अपनाउन थालिएको छ रोल्पा नगरपालिकाको नमुना बाल प्राथमिक विद्यालय कुवागाट कोट गाउँका शिक्षकलाई तलब खुवाउन गाउँमा हुने विवाह न्वारन पूजामा विद्यार्थीहरू नाचेर पैसा सङ्कलन गर्न थालेका छन्
दिपाल सिर्गली नगरपालिका पाँच बगठा स्थित महेन्द्र आधारभूत विद्यालयमा करिब 300 विद्यार्थी सङ्ख्या छ यहाँ शिक्षकको दरबन्दी भने 3 मात्र छ 15 मिनट दूरीको अर्को पन्नोदय आधारभूतमा भने विद्यार्थी सङ्ख्या 20 मात्र छ उक्त विद्यालयमा 2 शिक्षक छन् नजिकै विद्यालय रहे पनि एउटा विद्यार्थी चाप बढी तर शिक्षक कम हुँदा पढाइ प्रभावकारी हुन सकेको छैन यो खबर कान्तिपुरमा छापिएको छ
बैङ्कको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा वित्तीय संस्थाले बैङ्किङ सेवा दिन थालेका छन् यो बैतडीको खबर हो यता बाँकेलाई 5 नम्बर प्रदेश राजधानी बनाउन गरिएको हस्ताक्षर सङ्कलन अभियानमा 11,000 एकबद्धता जनाएका छन् भने उता प्युठानमा स्थानीय तहको पुनर्संरचनापछि साबिका 49 गाविस 64 विभाजित भएका छन् नागरिक पश्चिमेलीमा खबर छ यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
प्रदेश नम्बर 6 राजधानीका लागि संरचना व्यवस्थापन तीव्र प्रदेश नम्बर 7 अस्थायी राजधानी धनगढीमा पनि भवन टुङ्गो लाग्यो
पूर्वी रुकुमा सदरमुकाम सार्ने निर्णय विरुद्ध आन्दोलन चर्कियो जाजरकोटको मध्य पहाड लोकमार्गको एउटा खण्ड पक्की अर्को ट्र्याक खुलेन
स्थानीय तह सञ्चालन ऐनबारे बाँकेका जनप्रतिनिधि अनभिज्ञ कालीकोटका स्थानीय तहमा कर्मचारी अभाव
र बैतडीमा पहिले जस्तो लडरम्ब स्याउ फल्न छाड्यो नेपालगञ्जमा फागुन 3 गतेदेखि महिला प्रधानमन्त्री कप हुने
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ
हवस् त प्राविधिक सहयोगी योगेशसँगै प्रमोद र म सावित्री बिदा हुन्छौँ आज माघ 13 गते शनिबार जनवरी 27 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार